जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज तथा इन्टरनेट अनलाइनमा www.shuklagandakiafm.com लगन गरेर कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ प्रत्येक हप्ताको बुधबार साँझ 7:30 बजे त्यसै गरी शनिबार मध्याह सवा 12 बजे सुन्न सक्नुहुन्छ कार्यक्रममा हामी विशेष गरेर महिलाहरूको विगत वर्तमान र भविष्यको सम्बन्धमा छलफल गर्ने प्रयास गर्छौँ अथवा भनौँ उमेरले आफ्नो जीवनको सक्रिय समय व्यतीत गरिसक्नु भएका वृद्ध आमाहरूसँग उहाँहरूको जिन्दगीको अनुभवसँग सम्बन्धित रहेर कुराकानी गर्ने गर्छौ त्यस्तै गरेर आफ्नो सक्रिय जीवनको सुरुवात गर्दै गर्नुभएका छोरीहरूको चाहिँ हामी उहाँहरूको जिन्दगीको लक्ष्यसँग सम्बन्धित रहेर छलफल गर्ने गर्छौ विशेष गरेर नेपाली महिलाहरूको विगतको अवस्था के थियो अहिले नेपाली समाजमा महिलाको स्थिति के छ र अझै पनि लैङ्गिक रूपमा पूर्ण समानता कायम गर्नका लागि नेपाली महिलाको स्थिति कस्तो हुन जरुरी हुन्छ मुख्य हाम्रो छलफलको विषय यिनै हुन् कार्यक्रम आमाका कथा छोरीका सपनाको आजको श्रृङ्खलामा पनि यस्तै छलफल हामी गर्नेछौँ विशेष गरेर प्रत्येक छोरीलाई आफू नारी भएर जन्मिएको प्रति गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा मसँग एकजोडी आमा छोरी हुनुहुन्छ राजनैतिक रूपमा सक्रिय रहनुभएकी राजनैतिक नेत्री हुनुहुन्छ मसँग आज शुक्ला गण्डकी 5 तनहु निवासी रामकुमारी भुसाल जो राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय उपाध्यक्ष हुनुहुन्छ तनहु क्षेत्र नम्बर 2 त्यसै गरी उहाँसँगै उहाँकी छोरी जो पोखरा 27 निवासी हुनुहुन्छ पुनम भुसाल पौडेल हुनुहुन्छ उहाँहरू दुवैजनालाई म कार्यक्रममा चाहिँ स्वागत गर्न चाहन्छु स्वागत छ यहाँहरूलाई कार्यक्रममा
धन्यवाद
नमस्ते
मसँग आज राजनैतिक अनुभव प्राप्त होइन राजनैतिक रूपमा पनि सक्रिय महिला नेत्री हुनुहुन्छ रामकुमारी भुसाल र सँगै उहाँकी छोरीसँग उहाँहरूको जीवनको अनुभवका सम्बन्धमा कुराकानी गर्नेछौँ रामकुमारी आमा कति वर्ष पुग्नु भयो
हजुर म अहिले 70 वर्ष लागेँ 70 वर्ष लागिसक्नु भयो।
तपाईँ राजनैतिक रूपमा पनि लामो राजनैतिक जीवन बिताइसक्नु भयो, त्यसै गरी विभिन्न सामाजिक सङ्घ संस्थामा पनि हुनुहुन्छ, ज्येष्ठ नागरिक सेवा केन्द्रको सदस्य हुनुहुन्छ, त्यसै गरेर शुक्ला गण्डकी नागरिक समाजको त तपाईँ संस्थापक नै हुनुहुन्छ, संस्थापक उपाध्यक्ष, मेलमिलाप समाज नेपालको जिल्ला उपाध्यक्ष हुनुहुन्छ, त्यसै गरी महिला तथा बालबालिका सेवा केन्द्र बेलचौताराको पनि तपाईँ चाहिँ संयोजक हुनुहुँदो रहेछ, त्यसै गरी अन्य विभिन्न खालका सामाजिक सङ्घ संस्था, आमा समूह, टोल विकास संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ। समाजमा बसेर यतिको लामो समय राजनैतिक रूपमा सामाजिक रूपमा जीवन बिताइसक्दा एउटा महिलाको रूपमा प्राप्त भएको जीवनलाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ?
अहिले सरस्वती हेर्न हेर्दाखेरिमा मैले नेपाली महिलाहरूको अवस्था चाहिँ पहिला भन्दा केही मात्रामा सुध्रिएको छ है, तर पनि महिलाहरूले आफ्नो अधिकार चाहिँ लिएर प्रयोग गर्नमा चाहिँ अलिकति मेहनत गर्नुपर्छ जस्तो मलाई लाग्छ। किनभने अधिकार प्रयोग गर्ने भन्दाखेरिमा कर्तव्य बिर्सिनु पनि हुँदैन। हामीले पहिलादेखि नै मैले जुन बेला म राजनीतिक तौरमा हिँडेँ, जुन बेला मैले समाजसेवा गर्न थालेँ, त्यो बेलादेखिको मेरो अहिलेसम्मको अनुभवमा चाहिँ हो, पहिला एकदमै कडा थियो, महिलाले पढ्नु हुँदैन भनिन्थ्यो। मैले नै गाउँ गाउँमा गएर मेरो एउटा नोकरी थियो, त्यो नोकरीको सिलसिलामा म गाउँ गाउँमा जाँदाखेरिमा मैले त्यो यति गाह्रो भयो कि उनीहरूलाई घरबाट निस्केर बोल्न सक्दैनथे। उनीहरू एकदमै पीडित थियो। उनीहरूलाई घचघच्याउँदा घचघच्याउँदा एउटा गाउँमा 3 महिना म बस्दाखेरिमा मैले सामाजिक वातावरण सिकाउँदाखेरिमा उहाँहरूले पछि आउने बेलामा धेरै कुरा सिक्नुभयो, तर एकदम उहाँहरूलाई निकाल्न चाहिँ गाह्रो थियो। किनभने उहाँहरूको इच्छा भए पनि, महिलाहरूको इच्छा भए पनि पुरुषले चाहिँ के गर्ने भने महिलाहरूले जान्यो भने सिक्यो भने हामीलाई टेर्दैनन् भन्ने कुरा, त्यो कस्तो समाजबाट आउँथ्यो भने अलि धनी मान्ने अलि घरानिया घर बनाउँदाहरूबाट चाहिँ त्यस्तो आउँथ्यो है, अलि मजौला खालकोलाई चाहिँ होइन, महिलालाई पनि अगाडि बढाउनु पर्छ भन्ने हुन्थ्यो, गरिब गरिबै भइहाल्यो है, अब उनीहरूलाई चेतनाकै कमी छ। स्कुलमा पनि मैले सुरुमा म एउटा स्कुलमा पसेको थिएँ, तनहुँ जिल्लामा आएपछि, लमजुङको कुरा अहिले नगरौँ, तनहुँ जिल्लामा आएपछि म भिरकोट देउराली गाउँमा गएको थिएँ। त्यो गाउँमा जाँदाखेरिमा जितबहादुर श्रेष्ठ भन्ने प्रधान पञ्च थियो, उसको गाउँमा म पुग्दाखेरिमा एउटा स्कुलमा म पसेँ, जम्मा प्राइमरी स्कुलमा 25-30 जना विद्यार्थी थिए, महिला थियो जम्मा 4-5 जना, त्यो पनि 10-12 वर्ष उमेर पुगेका 2-3 कक्षामा थिए कि। अनि मैले त्यहाँ ओडा भेला गराएँ, त्यो जितबहादुरलाई भनेर एउटा ओडा भेला बोलाइदिनुहोस् भने उहाँलाई बोलाइदिएर गर्दाखेरिमा महिलाले पढेर के हुन्छ भनेर एकजना त्यतिखेरका ती मान्छे गण्यमान्य नै हुन्, मैले अहिले नाम बिर्सेँ, के हुन्छ भनेर प्रश्न गर्नुभयो कि उहाँले, अनि मैले जवाफ दिउँ कि नदिउँ यिनलाई भने, अनि मैले भने कि तपाईँलाई जवाफ त दिन मन लाग्थ्यो तर पनि समय छैन, तैँले 2 शब्द म तपाईँलाई भन्छु, तपाईँ जन्म कोबाट लिनुभयो भन्दा त्यो त प्रकृतिको कुरो हो
हजुर
भनेर चाहिँ, हो प्रकृतिको कुरो हो, तर ती आमा शिक्षित हुनुपर्छ कि पर्दैन त, ती आमा शिक्षित भए तपाईँ शिक्षित बन्न सक्नुहुन्छ, तपाईँले डिग्री पास गरेको होस् तर आमाले सामान्य के अरे नेपाली लेखपढी गर्न सकोस् तर पनि त्यो आमाको शिक्षाले तपाईँलाई चाहिँ बाटो देखाएको हुन्छ, त्यस कारणले गर्दा महिला शिक्षित हुनु अनिवार्य छ, अब त बुझ्नुभयो भनेपछि अनि त्यो मान्छे पछि हट्यो, त्यसको जवाब उसले चाहिँ अरू प्रश्न गर्न सकेन है। अनि त्यहाँबाट धेरैले भन्यो त्यहाँ हो महिलाको हाम्रो कमी छ, आगामी वर्षबाट महिलाहरूको सङ्ख्या बढाउनु पर्छ महिला विद्यार्थीको भन्ने चाहिँ त्यहाँ त्यतिखेर मैले देखेँ है। त्यसपछि त म ठाउँ ठाउँ जाँदै गएँ जाँदै गएँ, जाँदै गर्दा अलिकति बढ्दै गयो है, अनि समाज परिवर्तन हुँदै आयो, त्यही सिलसिलामा म नोकरी छोडेर भीमात घर बनाएर बस्न पुगेँ, अनि पहिलोचोटि मलाई गाउँसभामा बोलाइयो है, राङरुङको जय नेपाल स्कुलमा गाउँसभा थियो, त्यो स्कुलमा म जाँदाखेरिमा एकजना महिला सदस्य मात्रै, कोही थिएन महिला त्यो मञ्चमा बस्ने, त्यो बेला म पनि त्यही कुरा भयो के, तपाईँहरू नमुना हुन्छ हाम्रो गाउँ पञ्चायत भनेर भन्नुहुन्छ, नगर पञ्चायत हुन्छ भन्नुहुन्छ, बाहिर निकै उ गर्नुहुन्छ, यही हो त खै त तपाईँहरूको महिला भनेर मैले त्यहाँ प्रश्न गरेँ है, अब जहाँ गए बोल्ने 2 शब्द बोल्ने मौका पाइन्थ्यो के अरे, त्यसरी प्रश्न गर्दाखेरि एकजना महिलाले जुरुक्क उठेर भन्नुभयो, हेर्नुहोस् है यी शोषक हुन्, महिला अघि बढ्न दिँदैन, मेलम तपाईँ चाहिँ नबोल्नुहोस् तपाईँलाई पनि लहाल्छन्, भने तिनीहरूले तोते बोलेकी थिइन्, अनि मैले हात यसो गरेँ अनि बसिन् उनी। अनि त्यो किन तिनले त्यसरी भनेको रहेछ भने उनले प्राउड स्कुल चलाउँछु भनिन्छन्।
हजुर,
महिलाहरू साह्रै पछाडि पऱ्यो, प्राउड स्कुल चलाउनु र केही न केही शिक्षा त आउँछ, अग्रसर हुन्छन् महिला भनेर ऊ गर्दाखेरिमा महिलाहरूबाट नै उनले चाहिँ असहयोग भएछ कि
त्यसलाई।
त्यो लाउने मान्छेहरूले वडा सदस्य बसेका मान्छेहरूले पनि पढाएको ठाउँमा राति गएर त्यो ढोकाको पालबाट गोबर फाल्छ कि त्यो स्कुल नरहोस्, उनीहरूको उद्देश्य थियो,
त्यस्तो अवस्था थियो
त्यो अवस्था। तर त्यो बेला हेरी अहिले धेरै राम्रो भएको छ, किनभने हामीले पनि त्यो सँगसँगै हामी आफै बुझ्दै गयौँ, छोरीलाई शिक्षाको आवश्यकता परिरहेछ भन्ने कुरा थाहा हुँदै गयो, शिक्षा दिँदै गयौँ। अहिले अब लौतो भनौँ भने स्कुलहरूमा छात्र र छात्रामा समान छ भन्नुपर्छ, अहिलेको हिसाबमा त्यति समानता त छैन, तैपनि त्यो बेला हेरी अहिले देखिन्छ। त्यसो हुँदाखेरिमा प्रगति हुनु अति आवश्यक छ, यसमा पनि पहिलो हात आफ्नो परिवारको छ। घर परिवारले साथ नदियो भने केही पनि गर्न सके। छोरीले डिग्री पढेकी छ तर उस छोरी हो, एकपल्ट बिहा त गरिदिनुपर्छ है, उसको घर परिवारले साथ दिएन भने त उसले अगाडि बढ्न सक्दिन। त्यसो हुँदाखेरिमा घर परिवारको पनि साथ हुनुपर्छ। र अर्को कुरा, जुन महिला छन् शिक्षित छन् उनी आफू पनि अलिकति अडिक हुन सक्नुपर्छ, उनले खुट्टा दह्रो टेक्नुपर्छ के। अधिकार प्रयोग गर्नको लागि के हुनुपर्छ भने पहिला आफ्नो कर्तव्य पनि हेर्नु पर्यो है। दुःख त हुन्छ नि, जिन्दगी नै सङ्घर्षमय हो, सङ्घर्ष गर्नै पर्छ। त्यसो हुँदाखेरिमा अधिकार पाउनको लागि कर्तव्य गर्नु पर्यो, कर्तव्य गरेपछि अधिकार खोसेर पनि लिन सकिन्छ, अधिकार खोसेरै लिने हो, मागेर पाइँदैन है।
हजुर पुनम दिदी,
हजुर
अब आमाको कुरा त सुन्यो होइन, पहिलाको कुरा सुन्यो भने अलिकति सपना जस्तो पनि
लाग्छ, कथा जस्तै लाग्छ।
हजुर, कथा जस्तै लाग्छ, पहिलाबाट अहिले त धेरै नै परिवर्तन भएको छ,
धेरै परिवर्तन।
तपाईँ शिक्षिका पनि हुनुहुन्छ,
हजुर,
नेपाल प्रहरी स्कुल
बेलचौतारामा
चाहिँ अध्यापन गराइरहनु भएको छ। अहिले छोरा र छोरी बीच गरिने विभेद जुन पहिले थियो, अहिले चाहिँ तपाईँले के देख्नुहुन्छ समाजमा, के कुरामा चाहिँ समानता देख्नुहुन्छ, अनि के कुरामा अझै पनि विभेद छ, यसलाई चाहिँ हामीले सच्याउनु पर्छ भन्ने जस्तो चाहिँ कस्तो महसुस गर्नुभएको छ?
अहिले धेरै नै परिवर्तन भएको छ। पहिला जस्तो छोरीलाई नपढाउने, छोरालाई पढाउने, अथवा छोरालाई बोर्डिङ स्कुलमा पढाउने, छोरीलाई सरकारी स्कुलमा पढाउने, त्यस्तो भन्ने चाहिँ छैन। अहिले जो प्यारेन्ट्सहरू चाहिँ धेरै कन्सर्न, धेरै सचेत हुनुहुन्छ। मैले देखेको त अब हामी त पहिलाकै भन्ने कि अहिलेको भनौँ, हुन त हामी पनि पहिलाकै हो। अब बुवा मम्मी शिक्षित भएको कारणले, बुवा मम्मी दुवै जागिरी भएको कारणले पढ्ने अवसर पनि पाइयो। शिक्षा छोरीले पढ्न हुँदैन, छोरीलाई पढाउनु हुँदैन भन्ने वातावरण हुर्किनु परेन, हामीलाई त्यस्तो फिलिङ त भएन। तर गाउँ समाजमा हेर्दाखेरि हाम्रो पालामा पनि खासै छोरी पढाउने थिएन, तर अहिलेको कन्डिसनमा, अहिलेको सिचुएसनमा चाहिँ छोरा छोरी लगभग इक्वेली गएको हुन्छ, र अझ छोराहरूको भन्दा नानीहरूको पढाइ राम्रो छ अहिले,
राम्रो छ।
जो मम्मीहरू पनि अलिकति शिक्षित पनि भइसक्नु भयो, विशेष गरी छोरीलाई शिक्षा दिने क्रममा अथवा छोरा छोरीलाई नै शिक्षा दिने क्रममा बाबाको भन्दा मम्मीको भूमिका चाहिँ धेरै ठुलो हुँदो रहेछ। किनभने जब घरमा महिला शिक्षित हुन्छ, आमा शिक्षित हुनुभयो भने परिवारै शिक्षित बन्छ, बाबा शिक्षित हुनुभयो भने त्यति सपोर्ट चाहिँ नहुँदो रहेछ भन्ने मलाई लाग्छ कि। अब मैले पनि धेरै प्यारेन्ट्सहरूसँग, अभिभावकहरूसँग भिजिट गर्छु, उहाँहरूसँग कुराकानी सुन्छु, जति मम्मीहरूले फुल्ली सपोर्ट गर्नुहुन्छ नि त्यति बाबाहरूको चाहिँ पाउँदिनँ कि। अब स्कुल पठाउने, सानो क्लासदेखि नै तयार गराउने, अनि फर्केपछि होमवर्कहरूको बारेमा बुझ्ने, अनि स्कुलमा टिचरले तिमीलाई आज के पढाउनु भयो त भनेर सबै ख्याल गर्ने भनेको हुन त अब बाबाभन्दा मम्मी नै बढी बच्चासँग हुने भएर पनि होला, मम्मीको नै बढी सक्रियता देखिन्छ। त्यस कारणले पनि महिला शिक्षित हुन आवश्यक छ, आमा शिक्षित हुन आवश्यक छ।
पहिलाको महिलाहरू र अहिलेको महिलामा परिवर्तन भनेको चाहिँ शैक्षिक क्षेत्रमा चाहिँ एकदमै आमूल परिवर्तन भयो
होइन।
पहिला पढ्नै हुँदैन भन्ने स्थितिबाट अहिले हामी चाहिँ, अहिले त पढ्न हुँदैन भन्ने कन्सेप्ट त खासै कतै पनि
छैन।
तर अरू कुराहरूमा, अब हाम्रो संस्कारका कुराहरूमा होइन, घरभित्रका काम काजदेखि लिएर घरभित्र
त्यो त अझै पनि छ। अब एउटै क्लासमा जाने, एउटै स्कुलमा जाने, छोरा छोरीको बिचमा पनि ल बाबु तिमी चाहिँ रेडी हुँदै गर, दिदी चाहिँ यति काम सिधाएर जान्छ, अथवा बहिनी यति गरेर आउँछ बाबु भन्ने, त त्यो त अझै पनि छ। त्यस्ता कुरा छ, थोरै गुनासोहरू त सुनिन्छ, तर त्यति धेरै फरक चाहिँ पाउँदिन मैले।
रामकुमारी आमातिर नै म आएँ, हजुरलाई आमा नै भन्न रुचाएँ। यो कार्यक्रम आमा र छोरीलाई बढी सम्बोधन गर्ने कार्यक्रम पनि हो। अघि नै हामीले कुराकानी गऱ्यौँ, त्यतिखेर कस्तो थियो महिलाको अवस्था भनेर हामीले चाहिँ कुराकानी गऱ्यौँ होइन। तपाईँको व्यक्तिगत जीवनतिर म अलिकति फर्किन चाहन्छु। यो चाहिँ व्यक्तिगत अनुभव सुन्ने कार्यक्रम पनि हो होइन। कसरी चाहिँ सफल हुन सकिन्छ, सङ्घर्षशील बन्न चाहिँ के गर्नुपर्ने रहेछ होइन, त्यो तपाईँको अनुभव चाहिँ अरूको लागि सिकाइ पनि हुनसक्छ। तपाईँको बाल्यकाल कसरी बित्यो त्यस बारेमा अलिकति बताइदिनुहोस् न। कहाँ जन्मनुभयो, कसरी हुर्कनुभयो?
मेरो जन्म थलो त गोर्खा हो।
हजुर,
गोर्खा पाटेचौर भन्थ्यौँ। अब बाल्यकालको कुरा गर्नुपर्दा एक किसिमले हाँसो पनि उठ्छ हेर्नुहोस् मलाई।
हजुर,
म त लगभग 10-12 वर्षको उमेरसम्म त
हजुर
म त पुतली खेलेर बसेँ।
हजुर,
है, किनभने मलाई काम गर्नै परेन।
हजुर,
मेरो 3 दाइहरू हुनुहुन्थ्यो, 3 भाउजूहरू हुनुहुन्थ्यो, दिदी हुनुहुन्थ्यो, आमा बुवा गर्दाखेरिमा म परिवारको बलियो मान्छे। तर मैले त्यतिखेरको आफ्नो समय उपभोग गर्ने चाहिँ थाहा भएन मलाई, के खालि खेल्ने र दौडिनेदेखि पछि अर्थ केही पनि आएन। तर एउटा कुरा म के थिएँ, कस्तो थिएँ भने कसैले अलिकति नराम्रो कुरो गरिदियो भने मलाई चाहिँ चित्त नबुझ्ने, उसलाई उठे जवाब दिइहाल्ने, त्यस्तो खालको चाहिँ म थिएँ। अनि पढ्ने सिलसिलाको कुरा गरौँ, सानो कुरामा पहिला बाबा आमाले स्कुल जा भन्दा गइन, दाइहरू जानुभयो, दिदी पनि गएन। मलाई चाहिँ एउटा नानीले चाहिँ मलाई इख लगाइदिने, पढ्ने वातावरण बनाइदिन्, तिनलाई म मुरी धन्यवाद अहिले पनि म दिन्छु। के कस्तो भने, हामी त हाम्रो बाबा आमाको चलन के थियो भने, हामी त कृषक मान्छे, खेतमा कुर्नु जाने बेलामा के एउटाले मलाई इख लगाइदियो, हेर्नुहोस् है तैँले कति पढाएछस् भनेर। तर मलाई त पढेको त जिरो सधैँ छैन, छैन मैले पढेको भन्दा पत्याएन। तेरो घरमा दाइहरू पढेको छ, बा पढेको छ, तैँले किन नपढ्ने भने त्यसले त्यस्तो खालको कुरा गरेपछि मलाई अलि इख लाग्यो। मेरो बाबाभन्दा दुःख पाउनेको छोरी हेर्नुहोस् है, केटकेटीको बेलाको सोचाइ है, म भन्दा सानो मान्छे, त्यसको आमा चुरोट खान्छ, मेरो आमाले चुरोट पनि खाँदैन, तर पनि म यत्रो ठुलो परिवारको मान्छे भएर यसले जति पनि नजान्ने भन्ने कुराको मलाई एकदम खेद प्रकट भयो आफै प्रति। अनि मैले त्यो दिनबाट भाइको किताब चोरेर पढ्न थालेँ। मेरो ठुलबाको छोरी घर जाँदा एकुन सुख पैसा दिएर गएको थियो, त्यो पैसाले भाइले वर्णमाला किताब किन्यो, मैले रङ किनेर पुतलीको टाला। हेर्नुहोस् है, बुद्धि मेरो त्यस्तो आयो क्या त्यो बेलामा। जब त्यो नानीले त्यति भनेपछि मलाई इख लागेर भाइको किताब, भाइ यस्तो गरेर चेपेर सुत्थ्यो, त्यो किताब थुतेर पढ्न थालेपछि अनि बाले सोध्नु, आज तैँले त निकै गुनगुनाछस् त, तँलाई पढ्न मन लाग्यो भने, अँ भने, तँलाई पढ्ने जाँगर कसरी आयो त नि भने। मेरो बाबाले पनि सोध्नुभयो। त्यही दिन दिउँसो त्यो केटी आफ्नो खेततिर गएपछि एकजना दिदी हुनुहुन्थ्यो र उनको खेतको बिचमा एउटा बाटो गोरेटो थियो, त्यहाँ तिनी साग टिप्न जान्थिन्। अनि त आज निकै झोक्रा छस् के भयो सानी भने, मलाई सानी भन्थे कान्छी, मलाई पढ्न मन लाग्यो दिदी, होइन तँलाई आज अकस्मात कहाँबाट पढ्न मन लाग्यो भन्दा, सिकाइदिने भए सिकाइदिनु, धेरै कुरा नगर्नु त भने मैले तिनलाई। तिनले यस्तै चप्लेटे ढुङ्गामा कखरा लेखिदिए, ल म साग टिप्छु, मैले तँलाई अघि भनिसकेँ, त्यसरी नै तँ धेरै धेरै पढेर बस। अनि त्यहाँबाट ल भनेर तिनले इख लगाएपछि मान्छेहरू आउँदो रहेछ के, जसले पनि भन्छ नि इखले काम गर्नुपर्छ भन्ने कारण त्यो रहेछ कि, बुढाबुढीले के अरे, सर्पमा बिख नभए त्यो सर्प काम लाग्दैन अरे, मान्छेमा इख नभए त्यो मान्छे पनि काम लाग्दैन अरे के भने, त्यो उदाहरणले म आफूलाई काम गरेको छ के। उसले एक डालो रायोको साग टिप्दाखेरिमा मैले 10-15 त्यो त्यहाँ लेखेको कखरा सिद्ध्याएर पढेर मेट्दै लेख्दै गरेर अनि जस्तोको तस्तै अक्षर बनाएर लाउनु दिदी मैले जाने भने, ल भन भने, अनि स्वच्छ लेखेर अनि मैले लेखिदिएपछि अनि स्याबास भने तिनले, र त्यो दिन बेलुकाबाट त्यो त सिधा अक्षर पो जानियो, मात्रा त थाहा छैन, त्यस्तो तरिकाले मैले पढेँ। बाराखरी मात्रा मेरो बाबाले सिकाइदिनु भयो, सिधा अक्षर लेख्नलाई त्यो दिदीले सिकाइदिनु भयो पढ्नलाई। अनि त्यसपछि मेरो नेपाली गुरु कोही पनि छैन है, कोही पनि छैन, उही जसो किताब पाउँछ त्यही पढे, जसो किताब जाँदैछ त्यही हेरे, त्यति हो। त्यसपछि अनि त्यहाँ अब शिक्षा त चाहियो होइन, सर्टिफिकेट त चाहियो भनेपछि अनि बल्ल प्राइभेट जाँच दिएर अनि मैले सर्टिफिकेट निकालेँ।
शिक्षाको महत्त्व कति छ भन्ने कुरा चाहिँ तपाईँको अनुभवबाट पनि हामीले चाहिँ सिक्यौँ।
शिक्षाको कमी, अब शिक्षामा कमी भएको मान्छे पनि कति बुद्धिमा कमी छैनन् हो, नेपाली अक्षर लेखपढ गर्न अथवा अङ्ग्रेजी बोल्न नजान्लान्, है तर दिमाग त छ उसको बोल्न सक्ने क्षमता त छ काम गर्न सक्ने आइडिया त छ लेखेर पो उसले गर्न सक्दिन त मुखले बोलेर त गर्न सक्छ नि त्यस्तै जस्तो मान्छेले चाहिँ कमजोर भए मेरो जिन्दगी गयो भनेर कहिले पनि सोच्नु हुन्न जहिले पनि मान्छेलाई त्यो बिग्रनु भनेकै प्रगतिको बाटो पहिल्याउनु मेरो सोचाइमा चाहिँ मलाई त्यस्तो आउँछ प्रगतिको बाटो पहिल्याउनको लागि मान्छे एकपल्ट बिग्रिनुपर्छ कि बिग्रेपछि उसले बाटो खोज्छ सुध्रिने बाटो खोज्छ नि सुध्रिने बाटो खोजेपछि अगाडि बढिन्छ
तपाईँको शैक्षिक जीवन बारे त हामीले सुन्यौँ राजनीतिमा पनि एकदमै क्रियाशील हुनुहुन्छ यो राजनीति प्रतिको एउटा चासो एउटा प्रेरणा चाहिँ कसरी प्राप्त गर्नुभयो
राजनीतिको जीवनको सुरुवात पनि यस्तै भयो कि अरू कुरोबाट मलाई राजनीतिमा म उमिएको होइन म त्यो जागिरको सिलसिलामा गाउँमा गएँ
के जागिर गर्नुहुन्थ्यो
म तत्कालीन जिल्ला पञ्चायतमा महिला कार्यकर्ताको काम गर्थेँ
हजुर
है त्यो महिला कार्यकर्ताको काम पनि कसरी गरेँ भने हाम्रो केन्द्रबाट चाहिँ महिला सङ्गठनको केन्द्रीय अध्यक्षहरू आएका थिए गोर्खामा अनि त्यहाँ मैले एउटा कविता भनेको थिएँ
हजुर
है कविता भन्दाखेरिमा तिनलाई एकदमै इन्ट्रेस्ट परेछ
हजुर
मलाई सेकेन्ड पुरस्कार पनि दिएको त्यो कवितामा अनि तिनले चाहिँ ट्रेनिङमा बोलाएपछि म जागिरमा ट्रेनिङमा गएर जागिर खाने माध्यममा चलेको
है
त्यो जागिरको माध्यम कस्तो पर्यो भन्नुहुन्छ भने एउटा गाउँमा 3 महिना बस्नुपर्ने त्यसपछि अर्को गाउँमा गएर 3 महिना बस्नुपर्ने त्यस्तो थियो पहिला महिला कार्यकर्तालाई अहिलेको महिला कार्यकर्ता सुखी छन् हेर्नुहोस् त्यतिखेर गाउँमा गएर बुझ्दैनथे महिलाहरूले पुरुषहरूसँग लड्न पनि सक्दैनथे सम्झाउन एकदमै गाह्रो थियो कतिपय ठाउँमा त झन् भाषा बुझ्दैन थियो हेर्नुहोस् गुरुङ मगर गाउँमा त पटक्कै भाषै बुझ्दैन थिए म हेत्तेरि कस्ता दिन जागिर खाइछु भने जस्तो मलाई पछुतो पर्थ्यो म अलिकति बजारमा बसेको त यस्तै छु मैले पढ्न लेख्न नसकेर यतिको गरेर हिँडेको छु भने यी त गाउँमा छन् नि भनेर म आफ्नो मलाई आफैले बाँधेर अनि उनीहरूपट्टि अगाडि बढ्थेँ कतिपय ठाउँमा त त्यहाँको शिक्षकहरूलाई खोजेर दोभाषे बन्न पठाउँथेँ उनीहरूलाई हामीले गरेको कुरा उनीहरूलाई भन्ने हामीलाई भन्ने त्यस्तो गरेर पनि मैले कतिपय ठाउँमा गराएँ लमजुङको बागलुङ पानी गाउँ पञ्चायतको त्यो बेलाको मान्ने युद्ध जङ थियो त्यो ठाउँमा त्यो गाह्रो यस्तो गाह्रो हेर्नुहोस् नौनी भनेर त्यहाँको महिलाले कहिले होइन माइतीले देख्छ भन्थे माइती भनेको छोरा मान्छे नौनको लागि है चेली भनेको आइमाई माइती भनेको छोरा माइतीले देख्छ भन्ने यो चोलो चौबन्दी चोलो लगायो यो कपालको चुल्ठो मुनि यहाँ हुन्छ नि कटल्किन्थ्यो यो कपालको चिल्लोले त्यो धोएर फुकाल्ने जहिले फाट्छ फाट्छ त्यो ठाउँमा त्यस्तो थियो हेर्नुहोस् म त्यहाँ त घरिघरि म रुन्थेँ हेर्नुहोस् है ए भगवान् यो कस्तो ठाउँ हो फेरि छोरा मान्छे पढे लेखेका छन् एक त अब मान्ने युद्धजङ गुरुङ मान्ने नै हो त्यहीँको है प्रेमबहादुर गुरुङ थियो मास्टर मायाकान्त अधिकारी थियो दुरा डाँडाको तिनी पनि त्यहाँ मास्टर थिए अनि तिनीहरूलाई बिचमा राखेर बोली एउटीमा आइमाई टाठो थियो है त्यहाँ जानुका थियो तिनको नाम अनि ती टाठी थिइन् नत्र भने मान्छे छैन अनि आज हामीलाई लुगा धुने ठाउँमा लैजाऊ न भने पानी त उनीहरूले बोक्दिने हामी नुहाउनुपर्छ जाम भने अहिले गएर के गर्ने राति जानुपर्छ माइतीले देख्छ भन्ने त्यहाँ लाठी यो सधैँ यसो भनेर पुग्छ भन्ने त्यहाँबाट तिनीहरूलाई मलाई देखाऊ तिमीहरू नुहाउ म नुहाउँछु भनेर गयो त्यहाँबाट जबरजस्ती साबन दालिदिने तिनीहरूलाई उनीहरूसँग साबन पनि हुन्थेन है अनि जबरजस्ती हामीले त लिएर जाने भयौँ के अरे डल्दिएपछि अनि त्यहाँबाट नुहाउँथेँ बल्ल 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 नुहाउने गरेर मैले 3 महिनाको समयमा अब 7 विषय सिकाउनु पर्ने ठाउँमा सरसफाइ आमा शिशु स्याहार है सामुदाय समाज सम्बन्धी सामुदायिक सम्बन्धी है अनि सिलाइ कटाइ अनि अब नेपाली अक्षर चिनाउनै पर्यो गरेर यो पञ्चायत भनेको के हो यस्ता विषयहरू चाहिँ सिकाउनै पर्ने अब सिकाउने अरू विषय त छोडिदिनुहोस् अक्षरै जाने होइन है अब गर्ने गर्छ अब मुखले बोलेको 1.5-2 महिनासम्म तिनलाई भाषै सिक्न लायो अब 1 महिनाको अवधि छ के सिकाउने अनि मैले सोचेँ जे सुकै जोसुकैले जे सुकै भनोस् मैले मेरो हातले लेखेर दिने प्रमाणपत्र हो लेखेर मैले दिन्छु तर अक्षर चिनाएर छोड्छु भन्ने सोचेर अनि उनीहरूलाई चाहिँ पढ्नपट्टि लगाएर 3 महिना भनेको ठाउँमा 5 महिना बसेँ 5 महिना बस्दाखेरि 3 महिना तिनीहरूले पढ्न पाए 2 महिना भाषा सिक्नमा गयो 2-3 महिना तिनीहरूले पढ्न पाउँदाखेरिमा तिनीहरू म हिँड्ने बेलामा तिनीहरूले मलाई चिठी लेखेर दिन सक्ने भए त्यसो हुँदाखेरिमा त्यस्ता त्यस्ता ठाउँमा गएँ त्यस्ता गाउँमा गएँ अहिले त धेरै महिलाहरू प्रगति भएको छ राम्रो छ है सिक्न उनीहरूले पनि नचाहेको होइन तर वातावरण भएन वातावरण नहुनाको कारणले गर्दा उनीहरू सधैँ पछि परे। त्यस्तै कहाँ हुन्थ्यो एउटा ब्राह्मण समाजमा, ब्राह्मण समाजमा उनीहरू शिक्षित छन् तर महिलालाई बाहिर निस्किन दिँदैन। अनि अर्को कुरो के पनि छ त्यहाँ भने, जुन घरको महिला पुरुष बाटो टाटो छ भने उनीहरूले देखासिकले बोलेकोले पनि उनले सिकिसकेका हुन्छन् है। अनि उनीहरूले चाहिँ नपढे पनि आइमेको बुद्धि हुन्छ भनेको मैले त्यही भएर हो कि, उनीहरूले आफ्नो लौनीले जस्तो सुकै काम गरेको रहेछ भने पनि एउटा आदेश त दिएकै हुन्छ कि महिलाले, त सानो एउटा सुझाव त दिएकै हुन्छ कि, किनभने उनीहरूमा चेतना नभए त त्यो हुँदैन। तर त्यो घरभित्र आफ्नो लौनी र परिवारमा मात्रै हो, बाहिर गएर उनले बोल्न पाउने हैसियत थिएन है। जस्तो 7 वर्षमा बिहा गरेर ल्याएको छ है, 10 वर्षमा रानी भएको छ, विधवा भएको छ, अब त्यो आइमाईले कहिले देख्ने, बिहा गर्नु हुँदैन अरे, अरूसँग बोल्नु हुँदैन अरे, उसले बाँच्ने आधार के छ, अनि उसलाई अंश पनि दिन नपर्ने त्यो प्रस्था त अहिलेसम्म पनि छ। विधवाले पुरा अंश पाउँदिन भनेर अहिलेसम्म पनि भन्छ है। जब विधवा एक्ला छ, एकल महिला मात्रै छ, उसको बच्चा बच्ची छैन भने उसले अंश पुरा पाउँदिन, यो ब्राह्मण समाजको कुनीति यो छ है। मैले ब्राह्मणलाई दोष दिएको होइन, तिनीहरूको कुकर्मलाई। त्यस्तो नीति त्यो जति सुकै जान्ने पढेरहेको होस् तर त्योसँग त्यो ज्ञान छैन के। त्यसो भएर मैले के भन्छु, अझै कहीँ पनि सङ्घर्ष त महिलाले गर्नै पर्छ, हिजो होस् आज होस् भोलि होस्। हामी अहिलेसम्म जुन अवस्थामा आएका छौँ नि महिलाहरू, अब हामीलाई यतिकै भए पुग्छ भन्ने पक्षमा हामी गयौँ भने योभन्दा पछिल्लो पिँढीले चान्सै पाउँदैन। त्यसको लागि हामी सङ्घर्ष गर्नुपर्छ, पढेर मात्र पनि हुँदैन, त्यो पढाइलाई सदुपयोग त गर्नु पर्यो नि त। पढाइलाई सदुपयोग गर्ने भने जागिरी मात्रै खाने भनेको होइन मैले फेरि है, त्यसले आफ्नो घर शिक्षित बनाउनु पर्यो,
समाज शिक्षित बनाउनु,
समाज शिक्षित बनाउनु पर्यो। मैले कति ठाउँमा मेरो शब्दै त्यही आउँछ कि महिलाहरू चाहिँ सङ्घर्ष गर्नुपर्छ है, बुढाबुढीलाई अवहेलना गर्नु हुँदैन, बाल बच्चालाई अवहेलना गर्नु हुँदैन।
बाल बालिकासँग सम्बन्धित, महिलासँग सम्बन्धित, ज्येष्ठ नागरिकहरूसँग सम्बन्धित संघ संस्थामा पनि हुनुहुन्छ, गरिरहनु भएको छ। पहिला अनुभव चाहिँ महिलासँग सम्बन्धित अनुभवहरू रहेछ, महिलासँग महिलाहरूसँग रहेर यहाँले काम गर्नुभयो होइन।
अब जागिर छोडेपछि के गर्ने त, अब काम गर्नु भनेको र यस्तै हो, मौका अनुसार समाजको सेवा गर्नै पर्छ। अब सेवा गर्यो भने उनीहरूलाई सम्पत्ति लुहार दिन सकिँदैन है। बाटो नपाएकोलाई बाटो देखाउनु त पाइयो नि, मलाई यस्तो अवस्था पर्यो मैले के गरौँ भनेको ठाउँमा यो गर भन्न त हामीले भयो नि है। त्यति मात्रै हो मेरो काम, मैले खोजेको गरेको त्यति मात्रै हो, जति मैले गर्न सकेको नै त्यही हो। जब दुःख देखाउँछन्, बाटो नपाएर रुमलिन्छन्, अनि त्यो बेलामा बाटो देखाउने चाहिँ मेरो कर्तव्य हो, मैले त्यो सोचेर। अनि ठिक छ, यदि तपाईँहरू म भनेर आउनुहुन्छ भने मैले को बाटो लाउनु हुँदैन, सही बाटो देखाउनु पर्छ, यदि तपाईँलाई सही लाग्छ भने यो बाटो हिँड्दा ठिक होला भनेर मैले त्यसरी मैले दिदीबहिनीलाई दाजुभाइलाई सेवा दिने हो है। त्योभन्दा उपाय मैले अहिलेसम्म कसैसँग 4 पैसा लिएर बसेर मैले कसैको काम मिलाइदिएँ, यहाँ मिलाइदिएँ, त्यहाँ मिलाइदिएँ भनेर सुख आठाना खाना त के एक कप चिया पनि खाएको छैन। तर म समाजमा अहिलेसम्म जे जति गरेँ मेरो आफ्नो परिश्रमले गरेको छु, मेरो विवेकले जे देखेँ मैले त्यही गरेँ, मलाई कसैले गल्चेप लाएर पठाएको होइन, तैँले पार्टीमा लाएर यो काम गर्नै पर्छ भनेको पनि होइन। र पार्टीमा बस्नुको मुख्य उद्देश्य चाहिँ के हो भने, त्यतिखेर अब पञ्चायती व्यवस्था थियो, त्यहीँबाट ऊ गरेर चाहिँ हिँडियो, अब अहिले बौद्धले व्यवस्था आयो, जाने कहाँ त हो गेलो भन्नु त, अब एक ठाउँ त धार त अठ्याउनै पर्छ, एमाले होस्, माओवादी होस्, काङ्ग्रेस होस्, राप्रपा होस्, जो नै सुकै पार्टी होस्, तर एउटा धार त समाउनु पर्यो। त्यही कारणले मात्रै मैले एउटा पार्टीको धार समातेको हो, न त त्यो पार्टीबाट पाउनु मैले केही छ, न त पार्टीलाई दिनु मैले पनि केही छैन, सके दिने त हो, न त त्यो के दिन्छ त नि। सेवा गर्ने भनेको जनताको हो, ठाउँ अनुसार आफूले सकेको सहयोग गर्छु, अन्न परे ठाउँ नपरे त मैले के नै गर्न मिल्छ र है।
सानोमा चाहिँ आफ्नो माइतीबाट चाहिँ बुवा आमाबाट साथ पाउनु भएको रहेछ, आफ्नो कुराकानीबाट एकदमै थाहा भयो होइन। जागिर पनि विवाह पूर्व नै सुरु गर्नुभएको कि
पहिले
नै, विवाह पछि पनि त्यस्तै साथ रहिरह्यो कि के भयो?
होइन, मैले बच्चा जन्मेपछि छोडेको, हजुर, दुईवटा बच्चा जन्मिने बेला भएपछि अनि मैले जागिर छोडेको, किनभने बच्चा लिएर हिँड्न गाह्रो भयो, तर मेरो इच्छा थिएन मलाई जागिर छोड्ने है। त्यो बेलाको थाई जागिर, एक त भोलि बाँचुन्जेल आफूलाई खाने पेन्सन आउँथ्यो। तर पनि के हो भने जागिरभन्दा ठुलो के हुँदो रहेछ भने सन्तान हुँदो रहेछ नारीको लागि, है जागिरभन्दा ठुलो सन्तान हुँदो रहेछ। त्यसले गर्दाखेरि अनि मेरो श्रीमानले पनि अब तिमीले जागिर खाँदै हिँड्यो भने त तिमी एकतिर म एकतिर कति ठाउँमा बच्चा बोकेर हिँड्ने, त्यसो हुँदाखेरिमा एक ठाउँमा हामी घर जप गरेर बस्नै पर्छ, बसौँ जागिर छोड भनेर भन्नुभयो र मैले जागिर छोडेको। मेरो माइली छोरी पेटमा थियो, जन्मेपछि माघमा छोरी जन्मे, चैता मैले रेलनाम गरेको, दुईवटा छोरी जन्मेपछि, नत्र भने मैले जो नोकरी चाहिँ गर्दै गर्थेँ कि। अब कसलाई छोड्नुहुन्छ, तिन महिना एउटा पञ्चायतमा हिँड्नु पऱ्यो, तिन महिना अर्को पञ्चायतमा हिँड्नु पऱ्यो, जतिखेर पनि भरिया चाहिएको चाहिए, आफूले बोकेर हिँड्न सकिँदैन, अनि त्यो रातो बच्चालाई बोकेर एउटा हुँदा त बोकेर हिँड्यो, अर्को हुँदा कसरी बोक्नुहुन्छ दुधवटा बच्चा, फेरि बच्चाको आमाले बास पाउने ठाउँ पाउँदैन। हेर्नुहोस्
हजुर,
किन पाउँदैन भने अहिलेको जस्तो होटेल हुन्थेन
हजुर,
है अब घरमा बास माग्नु पर्छ, घरमा बास माग्दाखेरि बाहिरको पिँढिया सुत्न दिनु भएन बच्चाको आमा भन्छ, उस्तै भएर गाउँमा बाघले तान्छ
हजुर,
है त्यसो हुँदाखेरिमा बुढाले चाहिँ हुन्न भन्न थालेपछि अनि मैले जागिर छोडेँ।
पुनम दिदी आमाको कुरा सुन्यो होइन, एकदमै सङ्घर्षशील हुनुहुँदो रहेछ, सङ्घर्षशील जीवन चाहिँ उहाँले बिताउनु भयो। त्यति बेला समाज अहिलेको जस्तो बुझाकारी पनि थिएन, त्यो बेलामा समाजमा चेतना छर्दै हिँड्ने काम पक्कै पनि सजिलो त थिएन, तर त्यसलाई उहाँले चाहिँ निभाउनु भयो होइन। अनि एउटा आमाको भूमिका उहाँले भन्नुभयो, एउटा महिलाको लागि चाहिँ जागिर आफ्नो पेसाभन्दा ठुलो चाहिँ सन्तान हुँदो रहेछ। आफ्नो आमाप्रति उहाँकै छोरी भएर जन्मिएकोमा चाहिँ कति गर्व गर्नुहुन्छ?
धेरै गर्व लाग्छ
हजुर।
अब आमाले त यति धेरै सङ्घर्ष गर्नुभयो, आमाले भन्नु सक्नुभयो नि त हाम्रो लागि भनेर जागिर छोड्नुभयो होइन। अब बुवा आमाले गर्दा नै हामी यतिको भयो, अब जागिरै भनेर गाउँ गाउँ डुल्दै हिँडेको भए यतिको शिक्षित पनि भइन्थेन होला, यतिको विद्यालय जाने पढ्ने अवसर पनि पाइन्थेन होला। बुवा आमाको कारणले नै यतिकै स्थितिमा छौँ अहिले हामी, गर्व लाग्छ।
अनि आफू पनि आमा भइसक्नु भयो
हजुर,
कति हुनुहुन्छ सन्तान?
सन्तान मेरो एउटा छोरी छ, हजुर आमाको अनि हामी दुईवटा छोरी नै छौँ र मेरो पनि एउटा छोरी छ। हाम्रोमा यो परिवारमा छोरा चाहिन्छ, यस छोरा नभए हुँदैन, छोरा नभए भविष्यमा के गर्ने, कसले के गर्ला भन्ने छैन, मेरो एउटा बच्चा भए हुन्छ भन्नेमा थियौँ हामी। मेरो श्रीमान पनि शिक्षक नै हुनुहुन्छ, त्यस्तो विविधता चाहिँ छैन छैन, एउटा सन्तान भए जे भए नै हुन्छ भनेर एउटा नानी जन्मे, त्यसमै हामी एकदमै सन्तुष्ट छौँ, सेटिस्फाई छौँ। र मेरो नानी अहिले 21 वर्षको भइसकेछ, काठमाडौँमा पढ्दैछ, मेडिकल कलेजमा डक्टर पढ्दैछ, एकदमै ठिक छ, सन्तुष्ट छु।
आमाको जीवन चाहिँ के रहेछ भन्ने अनुभव गर्नुभयो?
एकदमै आमाको जीवन भनेको त धेरै जिम्मेवारको हुन्छ, घर परे आमा लेडिज भएर जन्मिने बित्तिकै, नारी भएर जन्मिने बित्तिकै आमा घर माइती माओली घर परिवार छोराछोरीको सबैको दायित्व महिलामा आउँछ। मैले अघि नै पनि भने अब जतिसुकै शिक्षित भए पनि जतिसुकै त्यस्तो खालको व्यक्ति भए पनि छोरा मान्छेमा भन्दा छोरी मान्छेमा धेरै फरक हुन्छ। अब नचाहेर चाहना हुँदा हुँदै पनि पुरुषहरूले महिलाले जति त्यति गर्न सक्नुहुन्न कि सक्नु हुँदैन। अझ आमा भइसकेपछि त आफूले छोराछोरी हुर्काउँदा कस्तो बेहोरिन्छ नि, अझ मेरो आमाले त कस्तो गर्नुभयो होला, मेरो हजुरआमाले कस्तो गर्नुभयो होला, मेरो अझ यति हुँदा हुँदै मेरो सासूआमाले पनि कस्तो गर्नुभयो होला भन्ने फिलिङ पनि आउँछ। धेरै रमाइलो हुन्छ, जिम्मेवार धेरै हुन्छ।
अनि परिवारमा आमा हुनुहुन्छ, सासूआमा?
हजुर सासूआमा हुनुहुन्छ, आमा गाउँमा बस्नुहुन्थ्यो, मेरो गाउँ यहाँ अंशपुर कास्की अंशपुर पर्छ। घरमा जेठाजु जेठानीहरू हुनुहुन्छ, अनि केही परेको बेलामा दुख बिमार भएपछि चाहिँ पोखरा झर्ने भन्ने, यहाँ बस्ने ट्रिटमेन्ट गर्ने, निको भएर गाउँ लाने भन्ने कुरो हुन्छ कि। यति बेला 3 महिना जति भयो आमाको यो ब्याक बोन चाहिँ अलिकति फ्र्याक्चर थियो, अनि यहीँ हुनुहुन्छ 3 महिनादेखि हुनुहुन्छ। म पनि स्कुल जान्छु, सर स्कुलै जानुहुन्छ, छोरी काठमाडौँ छ, यहाँ आमा एक्लै हुनुहुन्थ्यो, 2 महिना चाहिँ एकजना बहिनीलाई राखेको थिएँ काम गर्न। बहिनीले चाहिँ राम्रो स्याहार गरिन्, जे होस् आमा 2 महिना बेड रेस्ट भनेको डक्टरले उठ्न सक्नुभयो, 1.5 महिनामै 45 दिनमै उठ्न सक्नुभयो र अहिले यति जगाएर गर्ने हुनुभएको छ, धेरै रमाइलो लाग्छ।
कतिपय ज्येष्ठ नागरिकहरूको बुवा आमाहरूको वृद्ध अवस्थामा पुग्नु भएको बुवा आमाहरूको एउटा चाहिँ कस्तो छ भने गुनासो गर्ने बानी पनि हुन्छ
होइन,
अनि अर्को चाहिँ साँच्चै त्यस्तो अनुभूति उहाँहरूलाई हुन्छ
होइन,
हामी पनि बुढो भएपछि त्यस्तो अनुभूति गरौँला। धेरैजना बुवा आमाले चाहिँ आफ्नो छोरा बुहारीबाट चाहिँ राम्रो व्यवहार नपाएको गुनासोहरू हामीले जताततै तपाईँले पनि सुन्नुहुन्छ होला, हामीले पनि सुनिन्छ होइन। एउटा बुहारीको रूपमा तपाईँ कसैको छोरी हुनुहुन्छ, कसैको बुहारी, तपाईँ बुहारीको रूपमा आफ्नो बुवा आमाप्रति आफ्नो परिवारका ज्येष्ठ सदस्यहरूप्रति गर्ने व्यवहारको सम्बन्धमा चाहिँ आफ्नै उमेरका चाहिँ अरू महिला दिदीबहिनीहरू जसले चाहिँ रेडियो सुनिरहनु भएको छ उहाँहरूलाई तपाईँले दिने सुझावहरू चाहिँ के हुन सक्छ?
मैले दिने सुझाव भनेको वृद्ध भएका ज्येष्ठ नागरिक अथवा बुवा आमालाई आफ्नै जन्मदिने आमा बुवा हुनुहुन्छ अथवा श्रीमानको बुवा आमा हुनुहुन्छ उहाँहरूलाई कहिले पनि विभेद नगरौँ, विभेद गर्नु हुँदैन। सासु भने पनि आमा भने पनि उहाँहरूले त आफ्नो बच्चाहरूको लागि आफ्नो छोराछोरीको लागि जीवन अर्पिएर आफ्नो सङ्घर्ष गरेर दुःख सुख गरेर हामीलाई यो बाटोमा ल्याइपुर्याउनु भएको छ नि त। मेरो आमा भनेर आमालाई माया गर्ने, सासु भनेर सासु अनि बुढाको अथवा श्रीमानको आमालाई अथवा बुवालाई हेला गर्ने त्यो गर्नु चाहिँ हुँदैन, त्यो गर्नु हुँदैन। उहाँहरूले समान व्यवहार गर्नुपर्छ उहाँहरूको जस्तै बुवा बुबा आमाले पनि हामी सानो हुँदाखेरि आफ्नो सुविधा आफ्नो सुख शैल हेरेको भए त हामी यस स्थितिमा पुग्थेनौँ। अब त्यो जिम्मेवार भनेको अब छोराछोरीको हुन्छ। जसरी बाबा मम्मीले 25-26-30 वर्षको हुँदासम्म आफूले दुःख परिश्रम गरेर पसिना बगाएर छोराछोरीको भविष्यको लागि के गर्नुहुन्छ भने त्यति नै समय मात्र वृद्ध लागेर जियोस् 50-60 नभए त आफूले सबैले आफैले गर्नुहुन्छ। हामीले गर्नुपर्ने छोराछोरीले बाबालाई गर्नुपर्ने भनेको त जब 70 एभब हो, 70 वर्ष नागेपछि हो। जब बाबा मम्मीले बाबा आमाले हामी छोराछोरीलाई 30 साल 35 वर्षको उमेरसम्म हात लखुट्टा राम्रोसँग गराएर सबै कुरा जोगाएर छोराछोरा शिक्षा दीक्षा गरेर आफूले ढुङ्गा माटो गरेर हुन्छ कसरी हुन्छ अगाडि बढाउन खोज्नुहुन्छ भने त्यति नै समय हामीले बाबा आमा दियौँ भने उहाँहरूको जिन्दगी सार्थक हुन्छ, सुखले बित्छ। यति मात्रै गरौँ कि बाबा आमालाई हेर्ने बेलामा बाबा आमा जब वृद्ध हुनुहुन्छ नि त्यति बेला के सोच्छ नि, ओहो म त सानो हुँदाखेरि मेरो बाबा मम्मीले नि यस्तै गर्नुभयो होला, अहिले जस्तो बाबा मम्मी वृद्ध अवस्थामा दिसा पिसाब गर्नुहुन्छ त्यो बेला हामीले पनि बचाउँदा गऱ्यौँ होला, बाबा मम्मीले केयर गर्नुभयो, सफा सुग्घर राख्नुभयो, हामी यतिको भयौँ त। अब हामीले त्यति नै समय 15-20 वर्ष 10 वर्ष 15 वर्ष कति बाँच्नुहुन्छ त्यो समय पनि त्यसरी नै बिताइ दियौँ भने उहाँहरूको जीवन पनि सुख साथ बित्छ भन्ने कुरा सोचौँ। बुहारले पनि छोरी भएर सोचौँ, छोरीले पनि आफ्नो आमा अथवा सासु आमा भन्ने फरक नगरौँ र छोराले पनि श्रीमतीको आमा र मेरो आमा अथवा ज्वाइँले पनि मेरो आमा र श्रीमतीको आमा फरक अथवा बाबा फरक भन्ने नसोचौँ। छोरा छोरीले बाबा आमा प्रतिको जिम्मेवारलाई कर्तव्यलाई नबिर्सौँ। जसरी बाबा आमाले आफ्ना सन्तानप्रति छोरा होस् वा छोरी दिनरात गरेर आफ्नो छोराछोरीको भविष्यको लागि गर्नुभएको थियो भने अब छोराछोरी छोरा बुहारी छोरी ज्वाइँ सबै भएर बुढा भएका बाबा आमाको इच्छा पुरा गर्ने भन्दा पनि कसरी हुन्छ? स्वास्थ्यमा ध्यान दिउँ, स्वस्थ जीवनमा ध्यान दिउँ र छोराछोरीलाई पनि संस्कार सिकाउँ। छोराछोरीलाई दिने भनेको संस्कार हो, हामीले राम्रो संस्कार देखायौँ भने छोराछोरी यसै राम्रा हुन्छन्। छोराछोरीलाई के गर यसो गर उसो गर भन्नु पर्दैन, छोराछोरी राम्रो बन्ने भनेको घरको वातावरणले हो, संस्कार दिने भनेको त्यही हो। संस्कार राम्रो भयो भने बच्चा आफै राम्रो हुँदै जान्छ।
आमा तपाईँको दुईवटा सन्तान छोरी हुनुहुँदो रहेछ होइन, सबैजना अब तपाईँ त सामाजिक रूपमा सचेत हुनुहुन्छ होइन, परिवर्तन चाहनुहुन्छ, चाहँदै आउनुभयो होइन, सबैले चाहिँ होइन छोरा हुनुपर्ने रहेछ भन्ने महसुस बुढेसकालमा गर्नुहुन्छ रे है, तपाईँलाई चाहिँ त्यो महसुस हुन्छ कि हुँदैन?
मलाई हुँदैन
हजुर,
मलाई चाहिँ छोरा भइदिएको भए हुन्थ्यो भन्ने महसुस चाहिँ मलाई कहिले पनि भएन। किन भएन भन्दा हुन्थ्यो होला पहिला अरूको देख्दाखेरिमा, तर मैले के सोचेँ भने आखिर शिक्षा दिनै पर्छ, शिक्षा दीक्षा दिइसकेपछि छोरा न छोरी, छोरा पनि यही हाम्रो दुध खाएर हुर्केको हो, छोरी पनि हाम्रै दुध पिएर हुर्केको, हाम्रै रगत पसिनाले बनेको हो भने त्यसमा भेदभाव किन गर्नु? हामीले अहिले सही बाटो देखायौँ भने भोलि सही बाटोमा हिँड्ने नहिँड्ने त उनीहरूको कुरो हो। हामीले आज आफ्नो कर्तव्य पुरा गर्छौँ भने भोलि उनीहरूले पनि आफ्नो कर्तव्य कुरा गर्नै पर्छ, गर्छन्। किन गर्छन् भने देखेको हुन्छ नि त, आफ्नो बाबाआमाले गरेको संस्कार त देखेको हुन्छ नि, त्यही भएर मान्छेले संस्कार सिकाउनु पर्छ भन्छ नि, त्यो हामीले आफूले गरेर देखाउने हो कि, यो गर त्यो गर भनेर मुखले भन्नुभन्दा पनि आफूले गरेर देखाएपछि उनीहरू आफै जान्ने हुन्छ, आफूले जानेको उनीहरू कहिले पनि बिर्सँदैन। आज यसो गर भन्यो भने त्यो कुरो भोलि बिर्सन सक्छ अनि उनीहरूको बानी त्यही पर्दै जान्छ, तर हामीले गरेको संस्कार देख्दै गयो भने उनीहरूले त्यो सिक्दै जान्छ अनि बिर्सन कहिले पनि सक्दैन। त्यसैले सानो छँदा बाबा आमाले आफ्नो कर्तव्य पुरा गरे, सन्तानलाई हुर्काए बढाए बाटो लगाए भने अब बुढाबुढी भएपछि सन्तानको कर्तव्य हो है, उनीहरूले आफ्नो कर्तव्य कहाँसम्म र कहिलेसम्म गर्छन् त्यो आफ्नो ठाउँमा छ, तर मलाई चाहिँ छोरा र छोरीमा कुनै भेद लाग्दैन।
अहिले छोरीहरू हुनुहुन्छ दुईजना,
म एकदम सन्तुष्ट,
सबै सन्तुष्ट,
मन सन्तोष भएपछि सुख हुन्छ, शान्ति हुन्छ है, उनीहरूको राम्रो भविष्य भइदियो भने हामीलाई त्यसै खुसी हुन्छ होइन। अब जिन्दगीमा सबै कुरो सबैले सबै थोक लिएर आएको हुँदैन, कसैको के गुमेको हुन्छ कसैको के गुमेको हुन्छ, जिन्दगी सङ्घर्षमय छ होइन। त्यसो हुँदाखेरिमा सुख पनि पर्छ दुःख पनि पर्छ। हिजो हामीले नुनको ढिका खाएर छोरछोरीलाई हुर्काएको थियौँ भने भोलि तिनले पनि भए मिठो खुवाउँछ नभए नुनको ढिका पानीमा हालेर खुवाउँछ।
हजुर,
खुवाउन त खुवाउँछन् नि, हो कि होइन, पाल्न त पाल्छन् नि, हामीले सोच्नुपर्ने त्यो हो। त्यसैमा हामी सन्तुष्ट हुनुपर्छ। मैले कमाउँदाखेरिमा यस्तो खुवाएको थिएँ तैँले आज यसो गरिस् भन्नु त मिल्दैन। त्यो भन्यो भने पक्षपात र भेदभाव है, सधैँ त एकै नाश हुँदैन, कहिले झरी पर्छ कहिले बादल लाग्छ कहिले घाम हुन्छ होइन। त्यस्तै जिन्दगी सम्झनु पर्छ, कहिले मिठो कहिले नमिठो, कहिले राम्रो कहिले नराम्रो। कुनै पनि सन्तानले चाहिँ बाउ आमाप्रति अभिभावकप्रति चाहिँ नराम्रो सोच्दैन, छोरा र छोरी हो त्यसले गर्नुपर्छ भन्ने भाव चाहिँ हुँदैन होला जस्तो मलाई लाग्छ। तर मलाई नभएको कारणले सबैलाई मैले त्यही सोच्छु र त्यो भन्छु पनि, छोराछोरीमा भेद कहिले पनि नगर, मैले त्यो भन्छु कि।
पक्कै पनि आमा बुवाले पनि छोराछोरीमा विभेद नगर्ने होइन,
गर्नु
छोराले छोरीले पनि बुवा आमा प्रति निभाउनु पर्ने कर्तव्य चाहिँ निभाउने हो भने चाहिँ समाजमा अब छोरा के छोरी के होइन सन्तान चाहिँ।
एउटा कुरा के छ भने अलिकति लोभीपनका जुन सन्तान छ नि त्यो सन्तानले घर बिगार्छ, आफ्नै बिगार्छ, छोरीले भए घरमा ती दुवै बिगार्छ, छोराले भए ससुराले पनि बिगार्छ र आफू पनि बिग्रन्छ। कतिपय मैले बा आमा त्यस्तो देखेँ, भोलि मैले पाल्ने हो के अरे बा आमा, अझ बालाई भन्दा पनि आमालाई मात्र, बाउ मरेर गएर आमा मात्र छ भने पनि भने त्यो आमालाई फकाइ फुलाइ गरेर त्यो सम्पत्ति सबै आफ्नो नाममा पारेपछि गलत थियो नि। मैले त्यही भएर मैले बुढाबुढीलाई के भने, यति भए पनि तपाईँहरूले सम्हालेर राख्नुहोस् है,
हजुर,
यो छोरी हो भनेर पनि नदिनुहोस्, यो छोरा हो भनेर पनि नदिनुहोस्, हामी मरेर गएर त खाने तिनै हो नि, भन्नु चाहिँ पर्छ है, यति छ भनेर भन्नु चाहिँ पर्छ, तर पुरै सुम्पिनु हुँदैन भनेर मैले धेरैलाई त्यसरी भने। किन भने भने धेरै मान्छे रोएर हिँडे,
हजुर,
र म सम्पूर्ण हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरूमा अहिलेका युवा सर्कलहरूमा म के भन्न चाहन्छु भने आज बाबुआमा बुढाबुढी भयो भोलि हामी बुढाबुढी हुन्छ भन्ने कुरालाई चाहिँ आफ्नो आत्मसात गरून्, वृद्ध वृद्धमाथि कहिले पनि हेला नगरून्, उनलाई दुःख नदिउन्। देउताको आशिक भन्दा पितृको आशिक ठुलो हुन्छ। यदि कुनै मन्दिरमा गएर हामीले बलि चढाउनु छ भने आफ्नो बाबालाई दिएकै हुन्छ होइन, मन्दिरमा गएर 10 रुपियाँ हामीले दान गर्न चढाएर आउँछौँ भने त्यो 10 रुपियाँ नाम आमालाई बाउलाई दिने भने एक कप चिया त खान्छ नि, त्यो सोचाइ हामीले राखौँ। पितृको आशीर्वादै सबैभन्दा ठुलो आशीर्वाद हो। पितृले श्राप दिएर कहिले पनि त्यो सन्तानमाथि आउँदैन, त्यस कारणले गर्दा सन्तान आफू माथि हुनु छ भने पितृको आशिष लिनुहोस्। आशिष लिनको लागि के गर्नुहोस्, सेवा गर्नुहोस्। त्यसैले म भन्छु सबैले चाहिँ आफ्ना पितृहरूलाई कसैले पनि हेला नगर्नुहोस् है। सम्पत्ति नै बाबुआमा भन्दा सम्पत्ति ठुलो कहिले पनि नसोच्नुहोस्। जो बाबुआमा थियो र पो संसार देखायो, संसार देखाउने बाबुआमा नै सर्वश्रेष्ठ हुन्छ। घरको संरचना राम्रो भइदियो भने हामी तपाईँ हाम्रो संरचना राम्रो हुन्छ, इज्जत रहन्छ, धर्म रहन्छ होइन। त्यो कारणले गर्दा आफ्नो घर नै सर्वश्रेष्ठ मानेर आफ्नो बाबुआमा नै गुरु मानेर सबैले चाहिँ बाबुआमाको सेवा गर्नुहोस्, ज्येष्ठ नागरिकको सेवा गर्नुहोस्, म यही भन्छु। हस्त, धन्यवाद।
साप्ताहिक रेडियो कार्यक्रम आमाका कथा छोरीका सपनामा राजनैतिक व्यक्तित्व समाजसेवी 70 वर्षीय आमा रामकुमारी भुसाल र उहाँकी छोरी शिक्षिका पुनम भुसाल पौडेलसँगको छलफल प्रस्तुत गर्यौँ। आफ्नो जीवनको अधिकतम समय समाजका लागि खर्चनु भएकी समाजमा नेपाली महिलाहरूको स्थिति बुझ्दै उनीहरूको चेतना विस्तार गर्न पीडित महिलाहरूको अधिकारका लागि आजसम्म पनि आवाज बुलन्द गरिरहनु भएकी सङ्घर्षशील आमा रामकुमारी भुसाल, उहाँकी छोरी सुन्दर सोचले भरिपूर्ण शिक्षिका पुनम भुसाल पौडेल दुवैप्रति हार्दिक कृतज्ञता अर्पण गर्दै कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता समक्ष पनि हार्दिक धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रमबाट अस्मिता बिदा हुन चाहन्छु। अर्को कार्यक्रममा फेरि यस्तै प्रेरक सामग्री सहित प्रस्तुत हुने नै छु। हवस् त, नमस्कार।
लगे पीडा भुले मैले